नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
काठमाडौँबाट हलेसीका लागि छुटेको जीप सुनकोशी नदीमा खस्दा 7 जनाको ज्यान गयो। अछाममा छाउगोठमा सुतेकी किशोरीको मृत्यु।
ओखलढुङ्गाका भूकम्प पीड़ितले शिविर राख्नका लागि उठाएको पैसा फिर्ता माग्न थाले। 4 गाविसको शिविर स्थगित, अनुदान लिन भूकम्प पीड़ित सदरमुकाममा।
आप्रवासीको हक अधिकारको संरक्षण गर्ने भन्दै आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइयो। वैदेशिक रोजगारीका हरेक चरणमा दुःख पाउनु परेको श्रमिकको गुनासो।
कसैले दुःख पाउँछ, सरकारले सहयोग गर्दैन, यहाँबाट मेन पावरले पठाउँछ, यति सेलेरी दिन्छ, यति भन्छ, उहाँ गएर त्यति दिँदैन।
यमनमा तलब बुझ्न लाइन लागेका सैनिक आत्मघाती आक्रमणमा 40 जनाको ज्यान गयो, केही घाइते।
र 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालको सान्त्वना जित, मलेसिया 1 पराजित।
राप्ती इन्जिनियरिङ कलेज घोराई गाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्य पश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2073-74 लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराई दाङ, फोन 082562601, मोबाइल 98578935990, 98578316684।
ओहो, नातिनी त 6 पुरा भएर आज भात खुवाइ गर्ने दिन पनि भइसकेछ। छोरीलाई सुनौलो 1000 दिनसम्म विशेष स्याहार सुसार गर्नु, उनको राम्रो शारीरिक वृद्धि र मानसिक विकास गर्न 3 वर्षको जन्मान्तर राख्नु। हाम्री नातिनी त कति स्मार्ट छ।
हो आमा, छोरीकै वृद्धि विकासको लागि हामीले परिवार नियोजनको स्मार्ट छनौट गरिसक्यौं।
मैले आईसीडी लगाइसके र हामी त ढुक्क छौं। पछि अर्को बच्चा जन्माउने चाहना भएमा सजिलै झिक्न सकिन्छ नि।
जन्मान्तर गरी बच्चाको राम्रो स्याहार सुसार गर्नुको लागि परिवार नियोजनका साधनहरू धेरै छन्। तपाईँलाई उपयुक्त हुने स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
नारायणघाट मुगलिङ सडक बन्द हुने सूचना।
सड़क निर्माणको कामलाई तीव्रता दिन यही पुस 7 अर्को सूचना प्रसारित नभएसम्मका लागि हाललाई नारायणघाट मुगलिन सड़क प्रत्येक दिन बिहान 11 दिउँसो 3 दैनिक 4 नियमित रूपमा बन्द हुने जानकारी गराउन चाहन्छौ। यस सम्बन्धमा वैकल्पिक सड़क प्रयोग गर्न मिल्ने सवारी साधनहरूले त्यसै बमोजिम गर्नुहुन अनुरोध छ। यसबाट सड़क प्रयोगकर्तामा पर्न जाने असुविधा प्रति आयोजना क्षमा प्रार्थी छ।
आयोजना प्रमुख नारायणघाट मुगलिन सड़क आयोजना मुगलिन चितवन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। काठमाडौँबाट खोटाङको हलेसीका लागि छुटेको जीप सिन्धुलीमा दुर्घटना हुँदा 7 ज्यान गएको छ, अरू 2 घाइते भएका छन्। दुर्घटनामा सिन्धुपाल्चोक फुल्टिङ 6 साङदोजे शेर्पा, बाले शेर्पा, नेबुटी शेर्पा, सर्किनी शेर्पा, दनर्बु शेर्पा र जीप चालक लमजुङका झपडबहादुर गुरूङ को ज्यान गएको प्रहरीले जनाएको छ। 1 भने नाम खुल्न सकेको छैन। घाइते 2 उदयपुरको घुर्मी स्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ। BA 12C 8897 नम्बरको जीप सिन्धुलीको रत्नावती गाविस स्थित सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा 7 ज्यान गएको प्रहरीले जनाएको छ।
अछाममा छाउपडी गोठमा सुतेकी किशोरीको ज्यान गएको छ। गाजरा गाविस वडा नम्बर 7 रोशनी तिरुवाको छाउपडी गोठमा सुतेको अवस्थामा ज्यान गएको हो। गैराती 6 खाना खाई घर नजिकैको छाउपडी गोठमा सुत्न गएकी उनी आज बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत भेटिएको प्रहरीले जनाएको छ। जाडोमा आगो बाल्दा धुवामा निसासिएर वा चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ। गोठमा हावा ओहोर दोहोर गर्ने कुनै झ्याल नरहेको र ढोका समेत लगाइएको थियो। रोशनी गाजरा गाविसमै रहेको राष्ट्रभाषा माविमा कक्षा नौमा पढ्दै थिइन्। यसअघि मंगसिर चार गते अछामकै तिमिलसैन गाविस वडा नम्बर सात कि 26 वर्षीय डम्बरा उपाध्यायको पनि छाउपडी गोठमै ज्यान गएको थियो। अछाममा छाउपडी गोठ मुक्त गर्ने अभियान चलाइए पनि रूढिवादीका कारण अझै पनि छाउमा बस्ने चलन हट्न सकेको छैन।
ओखलढुङ्गाका भूकम्प पीड़ितले अनुदान वितरण शिविर सञ्चालनका लागि आफूहरूसित उठाएको रकम फिर्ता मागेका छन्। रकम वितरणका लागि गाउँमै शिविर गर्ने भन्दै गामलाङटार, पोकली, रगनी र तारकेराबारीका भूकम्प प्रभावितसँग जनै 1,000 रूपियाँ उठाइएको थियो। पीड़ितको पैसाबाट सांसद, दलका नेता र हाकिमहरू हेलिकप्टर चढ़ेको भन्दै समाचार सार्वजनिक भएपछि ती गाविसको अनुदान शिविर स्थगित भएको छ। गाउँमा शिविर जाने टुङ्गो नभएकाले सदरमुकाममै आएर अनुदान बुझेका तारकेराबारीका यादव पौडेलले शिविरका लागि तिरेको 1,000 रूपियाँ फिर्ता दिनुपर्ने माग गर्नुभएको छ। तारकेराबारीका गाविस सचिव सन्तोष मिश्रले भने शिविरको व्यवस्थापनका लागि भन्दै ओडा नागरिक मञ्चको नेतृत्वमा उठाएको रकम फिर्ता गर्न थालिएको जानकारी दिनुभयो।
भूकम्पबाट अति प्रभावित काभ्रे र सिन्धुपाल्चोकमा गरी दुईवटा एकीकृत नमूना बस्ती निर्माण गरेका हाँस्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले तेस्रो एकीकृत नमूना बस्ती निर्माण गर्ने तयारी गरेका छन्। धुर्मुस सुन्तली फाउण्डेशनले यसपटक विपन्न समुदायका नागरिकका लागि तेस्रो एकीकृत नमूना बस्ती निर्माण गर्न लागेको जनाएको छ। तेस्रो एकीकृत नमूना बस्ती भूकम्प प्रभावित जिल्लाभन्दा बाहिर तराईका जिल्लामा निर्माण गरिनेछ। धुर्मुस सुन्तली फाउण्डेशनले नेपालगंजमा गरेको पत्रकार सम्मेलनमा सीताराम कट्टेले दिएको जानकारी अनुसार नमूना बस्ती बनाउने ठाउँ केही दिनमै सार्वजनिक गरिनेछ।
उपल्लो मुस्ताङको घमी गाविसको ढाकबरमा बाढ़ीले 3 घर र 8 पुलमा क्षति पुर्याएको छ। आज बिहानै आएको बाढ़ीका कारण 3 घरमा क्षति हुँदा 2 परिवार विस्थापित भएका छन्। बाढ़ीले 5 पानी घट्ट, 7 काठे पुल, सिंचाई कुलो र खानेपानीको मुहान समेत बगाएको घर्मीका युनिट गुरूङले जानकारी दिनुभयो। मुस्ताङको ढाकमर लेक र डोल्पाको सिमानातिरको कुनै एउटा हिमताल फुटेर बाढ़ी आएको हुन सक्ने ढाकमरका पासाङ गुरूङको अनुमान छ। अहिलेसम्म पनि खोलामा पानी नघटेकाले स्थानीय बासिन्दा सुरक्षित ठाउँमा बसिरहेका छन्। क्षतिबारे जानकारी लिन लोमाङथाङ प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको छ। बाढ़ीले पुल र सड़कमा क्षति पुर्याएपछि उपल्लो मुस्ताङ जाने यातायात बन्द भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षबाट भएको संसद अवरोधलाई गैर लोकतान्त्रिक र गैर संसदीय चरित्र भएको आरोप लगाउनु भएको छ। विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सरकारले संविधान संशोधन प्रस्ताव संसदमा लैजान पाउने लोकतान्त्रिक प्रणाली र पद्धतिलाई रोक्ने काम भएको बताउनुभयो।
पक्ष र विपक्षमा छलफल गरेर यसलाई पारित गर्ने या परास्त गर्ने अधिकार संसदलाई नै छ। त्यसकारण जो साथीहरूले संसद अवरुद्ध गर्नुभएको छ उहाँहरूले अविलम्ब गैर संसदीय गैर लोकतान्त्रिक प्रक्रियालाई बन्द गर्नुपर्छ। उहाँहरू आफ्नो मत संसदभित्रै राख्नुपर्छ र संसदबाट नै यसको टुङ्गो लगाउनुपर्छ। जति छिटो प्रतिपक्षका साथीहरूले यो कुरा बुझ्नुहुन्छ त्यति छिटो राजनीतिक गतिरोधको अन्त्य हुन्छ।
प्रधानमन्त्री प्रचण्डले विधिसम्मत तरिकाले संशोधन प्रस्ताव आएकाले त्यसलाई विधिसम्मत तरिकाले पार लगाउनुपर्ने बताउनुभयो। संसद अवरुद्ध गर्नेहरूले देशको निकासलाई रोकेको आरोप समेत उहाँले लगाउनुभयो।
प्रस्ताव दर्ता गर्ने सरकारको अधिकार छैन भनेर कसैले भन्न सक्दैन। विधिसम्मत तरिकाले प्रस्ताव दर्ता भएको छ र त्यसलाई विधिसम्मत तरिकाले नै छलफल गरेर टुङ्गो लगाउने। दोस्रो महाभियोगको प्रस्ताव पनि छ संसदमा, यो अवरोध गरेपछि त्यो पनि रोकिने भयो। महाअभियोगलाई पनि छिटोभन्दा छिटो टुङ्गो लगाउनु छ अनि चुनावको मिति घोषणा गरेर चुनावतिर जानु छ। यी तिनटै कुरालाई जसले रोक्न खोज्छ जानेर या नजानेर चाहिँ वास्तवमा देशको चाहिँ निकासलाई त्यसले रोकेको ठहर्छ।
संविधान संशोधन विधेयकको विरोधमा गएको 3 बन्द रहेका जिल्ला खुलेका छन्। दाङ, पाल्पा, रोल्पा, प्युठान, बाँके र बर्दियामा बन्द खुलेपछि जनजीवन सहज भएको छ। गुल्मीमा भने 19 बन्दका कारण जनजीवन निकै कष्टकर बनेको छ। गुल्मी र अर्घाखाँचीमा प्रदर्शनकारीले तालाबन्दी गर्दा सरकारी कार्यालयको कामकाज पनि ठप्प भएको छ। नवलपरासी, कपिलवस्तु र रूपन्देहीमा पनि संविधान संशोधन प्रस्तावको विरोधमा प्रदर्शनहरू भएका छन्।
चितवनमा चलिरहेको आदिवासी जनजाति महासंघको महाधिवेशनको बन्द सत्र बेलुकी मात्र शुरू भएको छ। महाधिवेशनको उद्घाटन हिजै भए पनि जिल्ला समन्वय परिषदलाई पनि मताधिकारको व्यवस्था हुनुपर्ने माग गर्दै जिल्ला शाखाका अध्यक्षले आज दिनभर विरोध गरेपछि बन्द सत्र शुरू हुन सकेको थिएन। बन्द सत्रमा विधान संशोधनको छलफलमा असन्तुष्ट पक्षका मागका विषयमा छलफल गरिने सहमति भएपछि बन्द सत्र शुरू भएको महासंघका अध्यक्ष नगेन्द्र कुमारले जानकारी दिनुभयो। मा 22 विदेश शाखा 71 जिल्ला समन्वय परिषद र 65 महासंघमा आबद्ध जातीय संस्थाबाट 422 जना प्रतिनिधि पर्यवेक्षकहरू सहभागी भएका जनजाति महासंघका महासचिव पेम्बा भोटेले जानकारी दिनुभयो।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ भ्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गोन्द्रेङ चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 0556-198-550-63-143 हो। अनि सुन बिलासे,
भन्न,
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ रे, बुझिस्?
नेपाल टेलिकम, नेपाल टेलिकम, सबको घर घर भित्र पस्छ, सबको मन मन भित्र पस्छ, नेपाल टेलिकम, नेपाल टेलिकम,
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
ओहो, नातिनी त 6 महिना पूरा भएर आज भात खुवाई गर्ने दिन पनि भइसकेछ। छोरीलाई सुनौलो 1000 दिनसम्म विशेष स्याहार सुसार गर्नु, उनको राम्रो शारीरिक वृद्धि र मानसिक विकास गर्न 3 वर्षको जन्मान्तर राख्नु। हाम्री नातिनी त कति स्मार्ट छ।
हो आमा, छोरीकै वृद्धि विकासको लागि हामीले परिवार नियोजनको स्मार्ट छनौट गरिसक्यौं।
मैले आईसीडी लगाइसके र हामी त ढुक्क छौ। पछि अर्को बच्चा जन्माउने चाहना भएमा सजिलै झिक्न सकिन्छ नि।
जन्मान्तर गरी बच्चाको राम्रो स्याहार सुसार गर्नुको लागि परिवार नियोजनका साधनहरू धेरै छन्। तपाईँलाई उपयुक्त हुने स्मार्ट छनौट गर्नुहोस्। परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले काठमाडौँबाट खोटाङको हलेसीका लागि छुटेको जीप सुनकोशी नदीमा खस्दा 7 जनाको ज्यान गयो, अछाममा छाउगोठमा सुतेकी किशोरीको मृत्यु, ओखलढुङ्गाका भूकम्प पीड़ितले शिविर राख्नका लागि उठाएको पैसा फिर्ता माग्न थाले लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन बुझाउने अन्तिम तयारी गरे पनि सरकारले लिन आनाकानी गरिरहेको छ। आयोगको प्रतिवेदन बुझ्ने बित्तिकै बाध्यकारी रूपमा नयाँ स्थानीय तह लागू गर्नुपर्ने बुझाएका कारण सरकारले प्रतिवेदन लिन नमानेको हो। तर संविधानविद भने आयोगले प्रतिवेदन बुझाउँदैमा पुरानो स्थानीय तह भंग नहुने बताउँछन्। आफू अनुकूलन संविधान र परिस्थितिको व्याख्या गर्ने दलहरूको प्रवृत्तिको कारण फेरि पनि स्थानीय चुनाव गफमै सीमित हुने हो कि भन्ने आशंका बढ़दै गएको छ। प्रकाश ढकालको रिपोर्ट।
हामीले जिल्लाको चाहिँ प्राविधिक सहयोग समितिले पठाएको रिपोर्टहरूको आधारमा हामीले नेपाल सरकारलाई बुझाउने फाइनल रिपोर्टको चाहिँ तयारी गरिराखेका छौँ र त्यो चाहिँ अब झन्डै अन्तिम चरणमा पुर्याएका छौँ। तर अब निकै छिटो हामी यसलाई चाहिँ कम्प्लिट गर्छौँ।
स्थानीय तह पुनर्संरचना आयोगका प्रवक्ता हरि पौडेल, जति सक्यो छिटो प्रतिवेदन बुझाउन आग्रह गर्दै आएको सरकार प्रतिवेदन तयार भएपछि भने त्यसलाई स्वीकार गर्न मानिरहेको छैन। मधेसी मोर्चा सहित 3 ठूला दलबीच पुरानै संरचना अनुसार चुनाव गर्ने विषयमा छलफल शुरू भएपछि सरकार प्रतिवेदन बुझ्नबाट पन्छिन खोजेको हो। कुनै पनि काम हतारमा गर्ने वा आफ्नो पूर्व प्रतिबद्धताबाट पछि हट्ने दलहरूको बानीका कारण नयाँ संरचना अनुसार चुनाव हुने सम्भावना क्षीण हुँदै गएको छ। सत्ता गठबन्धनभित्र अहिलेकै स्थानीय निकायलाई तह घोषणा गरेर चुनावमा जानुपर्ने आवाज उठिरहेको छ। यस्तो मतभिन्नताका कारण आयोगको प्रतिवेदन लिन सरकारले ढिलो गरेको स्वीकार गर्नुहुन्छ माओवादी केन्द्रका नेता हरिबोल गजुरेल।
अनुसार गर्ने कि पुरानैलाई तह चाहिँ घोषणा गरेर गर्ने हो भन्ने मात्रै फरक हो त्यहाँ। त्यसले त्यसले पुरानोलाई तपाईँ तह भनेर घोषणा गर्ने हो भने अब फेरि आयोगको प्रतिवेदन तपाईँ लिएपछि त्यो कारणमा जाँदैन, फेरि त्यो लिनुको के अर्थ भएन होइन। त्यसले यो विषय नटुङ्गिया भन्नाले अहिले अलिकति लेट भयो।
एमाले नेतृत्वको अघिल्लो सरकारले पुरानै संरचना अनुसार संक्रमणकालीन चुनाव गर्न प्रस्ताव गर्दा अस्वीकार गरेको कांग्रेस सत्तामा पुगेसँगै स्थानीय निकायको चुनाव गर्न तत्पर देखिएको छ। संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलोको रूपमा रहेको स्थानीय चुनाव गर्ने विषयमा दलहरूबीच देखिएको अन्यलता र पटक पटक फेरिने अडनका कारण चुनाव नहुने हो कि भन्ने आशंका थपिएको छ। पुनर्संरचना आयोगको म्याद फागुनसम्म भए पनि दलहरूको आग्रहमा आयोगले समय अगावै प्रतिवेदन बुझाउने प्रयास गरिरहेको छ। प्रतिवेदन बुझेपछि स्थानीय चुनावको मिति घोषणा गर्नुपर्ने सरकारले बुझेको छ। तर आयोगले प्रतिवेदन बुझाए पनि पुरानै संरचना अनुसार चुनाव गर्न सकिने दावी गर्नुहुन्छ संविधानविद चन्द्रकान्त ग्यावाली।
त्यो आयोगले प्रतिवेदन दिन बित्तिकै तत्कालै यो स्थानीय निकाय चाहिँ विघटन हुन्छ भन्ने चाहिँ मलाई लाग्दैन। किन भन्दाखेरि उसले प्रतिवेदन दिइसकेपछि सरकारले त्यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ। अनुमोदन त्यो सरकारले गर्छ गर्दैन भन्ने कुरा एउटा प्रश्न पनि छ। अस्वीकार पनि गर्न सक्छ, फेरि फर्दर स्टडी पनि गर्न सक्छ, अर्को आयोग पनि गठन गर्न सकिन्छ। अहिले स्थानीय निकायको निर्वाचन गर्दाखेरि यो चाहिँ 74 मार्क्स 7 भित्र चाहिँ स्थानीय तहको निर्वाचन गर्नुपर्छ भन्ने बाध्यात्मक छैन। राष्ट्रिय सभाको चाहिँ गठन हुन सक्ने स्थानीय निकायबाट भनियो छ, त्यो व्यवस्थान गर्न सकिन्छ। प्रदेश र केन्द्रीय प्रतिनिधि सभा भने राष्ट्रपतिको निर्वाचन गर्न सकिन्छ। भनेपछि स्थानीय निकायले पनि स्थानीय तह सरहको चाहिँ काम गर्न सक्छ।
दलीय स्वार्थ र पूर्वाग्रहबाट माथि उठेर कस्तो चुनाव गर्ने हो त्यसको छिनोफानो गर्न ढिलो भइसकेको छ।
सरकारले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन बुझ्न गरिरहेको ढिलाइ र स्थानीय चुनाव अन्यलमा परेको यो प्रसंगपछि अब चाहिँ आप्रवासीका कुरा गरौं। अहिले विश्वका झण्डै 21 करोड़ मानिस आफ्नो देश छाडेर अरू देशमा काम गरिरहेको अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको तथ्याङ्क छ। नेपालबाट मात्र झण्डै 0.5 करोड़ मानिस देश बाहिर रहेको अनुमान छ। देशभित्र उचित रोजगारीका अवसर सिर्जना गर्न नसक्दा विदेश जाने कामदार मात्र होइन गन्तव्य पनि थपिँदैछन्। कतिपय देशमा त सरकार आफैले पनि कामदार पठाउने गरेको छ। आप्रवासन दिवसको अवसरमा आज नेपालबाट पनि 7 जनालाई फूलमाला लगाएर श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरूङले विदेशमा काम गर्न जान विदाई गर्नुभयो। दिवसमा यसरी सम्झिए पनि कामदारले भने विदेशमा काम गर्न जाँदा र काम गर्दा समस्या भोग्नु परेको गुनासो गरेका छन्। उजिर कार्कीको रिपोर्ट।
ललित कुमार पण्डित हो, धनुषा हो। म साउदी जानु लाग्यो, आज 3:20 हो। साउदीमा त हाम्रो त ड्युटी गर्नुपर्छ, आयो कसैले दुःख पाउँछ, अब सरकारले सहयोग गर्दैन, यहाँबाट मेन पावरले पठाउँछ, यति सेलेरी दिन्छ, यति भन्छ, उहाँ गएर त्यति दिँदैन, दलालहरूको लागि कारवाही गर्नु पर्यो।
श्रम मन्त्रीले बिहान विदाई गरेका धनुषाका ललित साउदी पुगिसक्नु भएको छ। उहाँ सहित 7 जना कामदारलाई अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले फूलमाला लगाएर विदाई गर्नुभयो। दिवस मनाउन आयोजना गरिएको समारोहमा केही कामदारलाई यसरी विदाई गरेपछि सरकारी निकाय र म्यान पावर व्यवसाय आफ्नो कर्तव्य पूरा भएको जस्तो ठान्दै थिए। तर वैदेशिक रोजगारका सबै चरणमा कामदारले भने दुःख भोग्नु परेको छ। अधिकार कर्मी निलामार बडाल।
फ्री भिसा फ्री टिकट कार्यान्वयन भएको छैन सबभन्दा पहिलो समस्या, किनभने सरकारले ल्याइसकेको निर्णय कार्यान्वयन नहुनु भनेको ठूलो समस्या हो। विदेशमा पुगिसकेपछि कामदारहरूले मैले दुःख पाएँ भने म कहाँ गएर जाने थाहा छैन। तेस्रो कुरा भनेको उहाँहरू फर्केर आइसकेपछि यहाँनिर चाहिँ के काम गर्ने, कसरी सुरु गर्ने भन्ने खालको छैन। क्षतिपूर्ति र न्याय प्रणालीमा पनि कुरा गर्दाखेरि चाहिँ हामीले वैदेशिक रोजगार विभागमा सकेसम्म प्राकृतिक न्यायको सिद्धान्त विपरीत मिलेमतमा गरिन्छ सबै काम। गल्ती गर्नेले दण्ड पाउँदैन, इम्प्युनिटी छ, दण्डहीनता छ, ठगी भइरहेको छ। तर त्यो ठगीको कारवाही चाहिँ मिलेमतमा गयो सबै कुरा, त्यसको फेरि कार्यान्वयन पश्चात झनै काम नलाग्ने भयो र करप्सन एकदमै हाई छ। यो वैदेशिक रोजगार क्षेत्र करप्सनले व्याप्त छ।
म्यान पावर कम्पनी कमाउ धन्दामा मात्र लाग्दा दिनदिनै समस्या चुलिँदैछन्। कामदारको हितमा नीति बनाएर कार्यान्वयन गर्नुपर्ने सरकार व्यवसायका अघि निर्य मात्रै होइन कर्मचारी नै कामदार ठगीमा संलग्न देखिन्छन्। कामदारको पक्षमा भएका निर्णय खुलमखुल्ला उल्लंघन गरेका व्यवसायी भने सबै दोष सरकारलाई दिन्छन्। वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष विमल ढकाल सरकारले नचाहेका कारण अव्यवस्थित भएको बताउनुहुन्छ।
यो वैदेशिक रोजगारीको क्षेत्रमा जति समस्या अहिले देखिया छन् मैले तपाईँले भन्नु सरकारी अकर्मण्यताका कारणले देखिएका समस्या हुन्। सरकारले यसलाई व्यवस्थित र मर्यादित गराउन चाहेन अथवा कसैले अब यसलाई नगराएर यो अब तपाईँको अस्थिरता क्रिएट गर्ने र अस्थिरतामा आफू रमाउने त्यो भएका कारणले यस्तो भएको हो।
विदेशमा कति नेपालीले काम गर्छन् भन्ने यकिन तथ्याङ्क समेत सरकारसँग छैन। झण्डै 43 लाखले श्रम स्वीकृति लिएको देखिए पनि कति फर्किए भने रेकर्ड राखिएको छैन। त्यसो त अवैधानिक बाटोबाट जानेको संख्या पनि उत्तिकै छ। वैदेशिक रोजगार ऐन 2064 संशोधन अन्यलमा परेको छ। डेढ वर्ष अघि गरेको फ्री भिसा फ्री टिकटको निर्णय पनि कार्यान्वयनमा आउन सकेको छैन। देशमै कामदार ठगिने विदेशमा अलपत्र पर्ने क्षतिपूर्ति र न्याय नपाउने जस्ता समस्या दिनदिनै बढ्दा छन्। तर श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङ श्रम स्वीकृतिमा अनलाइन प्रणाली शुरू भएसँगै व्यवस्थित हुने दावी गर्नुहुन्छ।
यी सबै कुराहरूलाई चाहिँ अब कसरी न्यूनीकरण गर्ने जाने र कसरी समाधान गर्ने भन्ने कुरा हामीहरूले लाग्नुपर्ने भएको हुनाले यस कुरालाई समाधान गर्नुको निम्ति एउटा यो अनलाइन सिस्टम हामीहरूले सुरु गर्यौँ। यो धेरै ठुलो उपलब्धि हुन्छ।
कामदारको हितमा निर्णय गरेर सरकारले कडाईका साथ कार्यान्वयन गर्ने, व्यवसायले व्यावसायिक धर्म निभाउने र कामदार आफै पनि सचेत हुने हो भने मात्रै वैदेशिक रोजगार सुरक्षित र मर्यादित हुनेछ। होइन भने वर्षको एक दिन फूलमाला लगाएर केही कामदार पठाउँदैमा समस्या सुल्झिने छैन। यसको फाइदा दलालले लिइरहनेछन् र कामदारले दुःख पाइरहनेछन्।
रिपोर्टपछि फेरि खबरकै सिलसिला। कुवेत पठाइदिने भन्दै महिलालाई भारत, श्रीलंका, दुबई हुँदै ओमानमा ओसार पसार गरेको आरोपमा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। कुवेतमा कामका लागि पठाउने भन्दै महिलालाई अवैधानिक बाटो भएर ओमान पुर्याउने नवलपरासी दुम्कीबासका राजकुमार खरेल, ताप्लेजुङ फुलबारीका पूर्णबहादुर लिम्बु र रूपन्देही गंगोलियाका हरिप्रसाद थारूलाई प्रहरीले पक्राउ गरेको हो। यसैबीच नेपाल र भारतका सुरक्षा अधिकारी तथा सरकारवाला निकायले मानव बेचबिखन नियन्त्रण गर्न मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। नेपालगंजमा आज शुरू भएको मानव बेचबिखन विरूद्ध अन्तर्देशीय कार्यशालामा सहभागी नेपाली तथा भारतीय प्रतिनिधिले मानव बेचबिखन विरूद्ध सीमावर्ती क्षेत्रमा एकीकृत पहल र प्रयासमा जोड़ दिएका छन्।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बगेको खोला फर्किएला, समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
क्यान्सर रोग लागेका बिरामीहरूलाई नेपाल सरकारबाट दिइने निशुल्क औषधि उपचार सेवाको लागि सम्पर्क
नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेल ललितपुर, फोन नम्बर 55513576।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ, फोन नम्बर 41-07-007, 98-511-72-194।
41-07-007, 98-511-72-194।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। दोलखाको प्राथमिक स्वास्थ्य केन्द्रमा हाड जोड्नी सम्बन्धी सेवा विस्तार गरिएको छ। साइन फ्र्याक्चर केयर इन्टरनेशनलसँगको सहकार्यमा न्याय हेल्थ नेपाल पोसिबलले केन्द्रमा सेवा विस्तार गरेको हो। अब जटिल प्रकारको हाड जोड्नी समस्याको उपचार जिल्लामै गर्न सम्भव भएको प्राथमिक स्वास्थ्य केन्द्र अर्थात प्रस्तावित चरीकोट अस्पतालका मेडिकल निर्देशक डाक्टर विनोद दंगालले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
विमल खुलालले फेसबुकमा नेतालाई आग्रह गर्नुभएको छ, को मधेसी, को क्षेत्री अनि को बाहुन, यस्तो कुरा छोडेर हामी नेपाली सबै एक हौं भन्ने नारा लगाऊ।
संघीयताको विषयमा दलहरू बीच विवाद बढेको भन्दै फेसबुकमा सिद्धार्थ घिमिरे लेख्नुहुन्छ, नेपाली नेपाली नै फुटाउने संघीयता खारेज गरे राम्रो होला जस्तो लाग्छ।
तर बसन्त तमु फेसबुकमा लेख्नुहुन्छ, उपयोग गर्न जानेन भने सबै चिज खराब हुने हुन्, संघीयताले देश टुक्रिन्छ भन्ने हो भने 5 विकास क्षेत्र, 14 अञ्चल अनि 75 जिल्ला चाहिँ के हो र? यो टुक्रा होइन, यदि राम्रोसँग उपयोग गर्न सके संघीयताले फाइदा गर्छ, नोक्सान होइन।
अनि अन्तर्राष्ट्रिय आप्रवासन दिवसका बारेमा कल्पना आचार्य ट्वीट गर्नुहुन्छ, विदेशीनु अधिकांश नेपालीको रहर भन्दा धेरै बाध्यता हो, त्यसैले आजको दिवस गोष्ठी र नारामा मात्र सीमित नहोस्, सबै आप्रवासीका लागि फलदायी होस्।
अनि कामदारका पक्षमा काम गर्न नेपाल र कतारको मानव अधिकार समितिबीच सम्झौता भएको खबरमा लक्ष्मण भण्डारी फेसबुकमा टिप्पणी गर्नुहुन्छ, काम गर्ने सम्झौता हुनु ठिक हो, तर यसबाट कामदारले कसरी फाइदा लिने त? पीड़ितहरू तपाईँहरूसम्म पुग्नै सक्दैनन् अनि कसरी उनीहरूको हित हुन्छ? त्यसैले सम्झौता गरेर केही हुनेवाला छैन।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01-5000-192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सुजाता खत्री। अब विदेशको खबर। यमनमा आत्मघाती आक्रमणमा परेर 40 सैनिकको ज्यान गएको छ। अदेन शहरमा तलब बुझ्न लाइन लागेका सेनामाथि लक्षित गरेर भएको आत्मघाती आक्रमणमा अरू केही घाइते भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, घटनाको जिम्मा कुनै समूहले लिएको छैन। एक हप्ता अघि भएको आक्रमणमा पनि 48 सैनिकको ज्यान गएको थियो।
नेपाल दर्पणमा अब केही खेल खबर। श्रीलंकामा चलिरहेको 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएको छ। यसअघि नै प्रतियोगिताबाट बाहिरिएको नेपालले मलेसियालाई आज 1 विकेटले हराएको हो। जितका लागि पाएको 154 रनको लक्ष्य नेपालले 32 बल बाँकी छँदै 9 विकेट गुमाएर भेटाएको हो। यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले 44 ओभर 4 बलमा सबै 10 विकेट गुमाएर 153 रन बनाएको थियो। नेपाल पहिलो खेलमा श्रीलंकासँग 1 रन तथा भारतसँग 6 विकेटले पराजित भएको थियो।
सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलको दोस्रो दिन आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्। सुनसरीको दुहबीमा भएको समूह क को खेलमा पुलिसले सुदूरपश्चिमाञ्चललाई 3-0 हराएको छ। आजै भएको दोस्रो खेलमा विजयी शुरूआत गर्ने क्रममा आर्मीले मध्यपश्चिमाञ्चलको टोलीलाई 3-0 नै पराजित गरेको छ। यसैबीच पुष 8 गतेदेखि औपचारिक रूपमा शुरू हुने प्रतियोगिताका लागि खेल मैदान तथा पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ। आज विराटनगरमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले समय कम भए पनि खेल पदाधिकारी र खेलाड़ीको लगनका साथ क्षेत्रीय खेलहरू सकिएको जानकारी दिनुभयो। प्रतियोगितामा क्षेत्रीय टीमबाट 4,310 खेलाड़ी र व्यक्तिगत स्पर्धाका खेलमा 1,539 गरेर कुल 5,849 खेलाड़ीले भाग लिने विष्टले जानकारी दिनुभयो। खेलाड़ीहरूबीच समान 294 स्वर्ण र रजत तथा 477 काँस्य गरी कुल 1,035 पदकका लागि प्रतिस्पर्धा हुनेछ।
अस्ट्रेलियासँगको पहिलो टेस्ट क्रिकेटमा जीतका लागि 490 रनको लक्ष्य पछ्याएको पाकिस्तान हार नजिक पुगेको छ। भोलि पाँचौं दिन पाकिस्तानले जीतका लागि 129 रन बनाउनु पर्नेछ, तर उसको 3 विकेट मात्र बाँकी छ। यस्तै पाँचौं तथा अन्तिम टेस्टको पहिलो पालीमा इंग्ल्याण्डलाई 477 रनमा अल आउट गरेको भारतले गतिलो जवाफ फर्काएको छ। उसले आज तेस्रो दिनको खेल सकिँदा 4 विकेट गुमाएर 391 रन बनाएको छ र भारत अझै 86 रनले पछि छ। भारतका लोकेश राहुल दोहोरो शतक पूरा गर्नबाट एक रनले चुके। उनी 199 रनमा अदिल रसिदको बलमा क्याच आउट भए।
इंग्लिश प्रिमियर लीगमा अहिले साउथह्याम्प्टन र बर्नमाउथ बीच खेल भइरहेको छ। खेलको दोस्रो हाफ चलिरहँदा साउथह्याम्प्टन 2-1 अघि छ। प्रिमियर लीगमा आज राति 10:15 म्यान्चेस्टर सिटी र आर्सेनल तथा टोटेनहाम र बर्नले बीच खेल हुनेछ। आर्सेनल 34 अंकसहित तेस्रो स्थानमा छ भने आज आर्सेनलसँग खेल्न लागेको म्यान्चेस्टर सिटी 33 अंकसहित चौथो स्थानमा छ।
र स्पेनिस क्लब रियल मड्रिडले क्लब वर्ल्ड कप फुटबलको उपाधि जितेको छ। आज भएको खेलमा जापानको कसिमा एन्टेलर्सलाई 4-2 हराउँदै रियल मड्रिडले उपाधि उचालेको हो। रियललाई उपाधि जिताउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे। यो रियलको दोस्रो क्लब वर्ल्ड कपको उपाधि हो। यसैबीच स्पेनिस लालिगामा बार्सिलोनाले आज राति 1:30 स्पानियोलसँग खेल्दैछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
काठमाडौँबाट हलेसीका लागि छुटेको जीप सुनकोशी नदीमा खस्दा 7 ज्यान गयो। अछाममा छाउगोठमा सुतेकी किशोरीको मृत्यु।
ओखलढुङ्गाका भूकम्प पीड़ितले शिविर राख्नका लागि उठाएको पैसा फिर्ता माग्न थाले। 4 गाविसको शिविर स्थगित। अनुदान लिन भूकम्प पीड़ित सदरमुकाममा।
आप्रवासीको हक अधिकारको संरक्षण गर्ने भन्दै आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइयो। वैदेशिक रोजगारीका हरेक चरणमा दुःख पाउनु परेको श्रमिकको गुनासो।
यमनमा तलब बुझ्न लाइन लागेका सैनिक आत्मघाती आक्रमणमा 40 सैनिकको ज्यान गयो, केही घाइते।
र 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालको सान्त्वना जित। मलेसिया 1 पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सन्दीप सुन्दास र संघर्ष विष्टसँगै हामी सुनिता पहरी र सुफल काफ्ले पनि विदा हुन्छौं। नमस्कार।